नमस्कार, अन्तरसंवादबाट सन्तोष रेग्मी। मुलुकमा सार्वजनिक वित्तीय अनुशासन कमजोर बन्दै गएको देखिएको छ। महालेखा परीक्षकको 65 प्रतिवेदन अनुसार नेपालको कुल बेरुजु करिब 6 खर्ब 73 अर्ब गत वर्ष रहेकोमा यस वर्ष 80 अर्ब भन्दा बढ़ीले वृद्धि भएको देखिएको छ। त्यसमध्ये जेएनजी आन्दोलनका कारण करिब 1.5 खर्ब रूपियाँ बराबरको लेखा परीक्षण हुन अझै सकेको छैन। पछिल्लो समयमा वित्तीय अनुशासन कमजोर बन्दै गएको सन्दर्भमा महालेखा परीक्षकको कार्यालयले सार्वजनिक खर्चको व्यवस्थापन, खरिद प्रक्रिया, बजेट कार्यान्वयन र लेखा प्रणालीमा कमजोरी रहेको निष्कर्ष निकालेको छ। बेरुजु फर्छोट प्रक्रिया प्रभावकारी बनाउन, अभिलेख व्यवस्थापनलाई सुधार गर्न र आर्थिक अनुशासनमा कड़ाई गर्न महालेखाले सुझाव पनि दिएको छ। आजको अन्तरसंवादमा हामी महालेखाको हिजो सार्वजनिक गरिएको 63 प्रतिवेदनमा केन्द्रित हुनेछौं। महालेखा परीक्षकको कार्यालयका प्रवक्ता श्री कुमार राई कुराकानीमा हामीसँग प्रत्यक्ष सम्पर्कमा जोड़िनु भएको छ। प्रवक्ताज्यू,
हजुर,
स्वागत छ यहाँलाई।
नमस्कार, धन्यवाद।
हजुर, अब हिजो चाहिँ महालेखा परीक्षकले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष 63 वार्षिक प्रतिवेदन पेश गर्नुभयो। यो बेरुजुको जुन अवस्था देखिएको छ, यो अलि चाहिँ चिन्ताजनकै भयो भन्ने खालको टिप्पणीहरू पनि महालेखाले आफ्नो प्रतिवेदनमा गरेको छ र सुधारका लागि केही सुझावहरू पनि दिएको छ। यो प्रतिवेदनले मूल रूपमा के भनेको हो?
यो नियमित वित्तीय व्यवस्थापन सम्बन्धमा संविधान र कानूनले दिएको जिम्मेवारी हो, नियमित जिम्मेवारी हो महालेखा परीक्षकको। र महालेखा परीक्षकले महालेखा परीक्षक कार्यालयका कर्मचारीहरूलाई परिचालन गरेर वर्षैभरि सबै सरकारी कार्यालयहरू, प्रदेश, स्थानीय तह, संघका र चाहिँ सार्वजनिक संस्थानहरूको जुन तोकेको छ लेखा परीक्षण ऐनले, दुई खालका 100% लेखा परीक्षण के अरे सरकारी स्वामित्व रहेका सार्वजनिक संस्थान र अधिकांश स्वामित्व रहेको भनेको चाहिँ 50% भन्दा बढी नेपाल सरकारको अथवा प्रदेश सरकारको स्वामित्व रहेका सार्वजनिक संस्थानहरूको लेखा परीक्षण गर्ने, अन्तिम लेखा परीक्षण गर्ने संवैधानिक जिम्मेवारी महालेखा परीक्षकको छ। र त्यो अनुसार चाहिँ यसमा चाहिँ अब वित्तीय स्वास्थ्य, सरकारको वित्तीय स्वास्थ्य चाहिँ कतिको चाहिँ अब स्वास्थ्य देखिन्छ भन्ने चाहिँ अब यो सङ्केत मात्रै हो। यसले चाहिँ बेरुजुले चाहिँ होइन, यो हजुरले सुरुमा उठान गर्नुभए जस्तो बढ्दै गएको भन्ने चाहिँ अब त्यस्तो हाम्रो तथ्याङ्कहरूले गत विगतबाट देखिँदैन। लगभग लेखा परीक्षण अङ्कको तुलनामा उही अनुपातमा 1-2% अनुपातमा चाहिँ अब बेरुजु रहेको देखिन्छ। तर चाहिँ अब रकमहरू चाहिँ अध्यावधिक रूपमा प्रत्येक वर्ष जति देखिएका बेरुजुहरू फर्चोट नहुँदा, समयमा नगरिँदा, यो चाहिँ अब क्युमुलेटिभ हुँदै जोडिँदै आउँदाखेरि चाहिँ अब 9-10 वर्ष 15-20 वर्षदेखि नै 60-61 सालदेखिको चाहिँ बेरुजुहरू यहाँ देखिन्छ। 59-60सम्मको चाहिँ हाम्रो यो प्रतिवेदनहरूमा देखिँदैन, किनकि केन्द्रीय तहसिल कार्यालयतिर चाहिँ हामीले पठाइसकेको छ नेपाल सरकारले। त्योभन्दा अगाडिका पछाडिकाहरू मात्रै हाम्रोमा छन् होइन। त्यसले गर्दाखेरि चाहिँ यो वित्तीय स्वास्थ्य चाहिँ अब ठिक छैन है सरकारहरूको भन्ने सङ्केत हो।
जस्तो अब भनौँ न, चाहिँ बेरुजु भ्रष्टाचारै त होइन तर वित्तीय अनुशासनको चाहिँ उल्लङ्घन हो भनिन्छ होइन। अब यो वित्तीय अनुशासन कायम गर्ने सन्दर्भमा अथवा यो बेरुजु चाहिँ के को कारकहरू चाहिँ के को बन्छ? जस्तो अब बेरुजु यो चाहिँ सामान्य अवस्था त होइन, जस्तो भनौँ न 7.5 खर्ब भन्दा बढी चाहिँ भइसकेको, 7 खर्ब 55 अर्ब 17 करोड रुपियाँ चाहिँ बेरुजु पुगेको यहाँहरूको प्रतिवेदनले नै उल्लेख गरेको छ।
यो बेरुजु हुने कारणहरू अब विभिन्न हुन सक्छन्। अब हजुरको चाहिँ अब यो चाहिँ अब कानूनहरूको पहिलो कुरा परिपालनमा समस्या देखिन्छ। त्यो अब हामीले चाहिँ अब महालेखा परीक्षकले चाहिँ हेर्ने भनेकै नियमितता भनेको चाहिँ अब नियम कानुनहरूको परिपालना कति भयो भनेर चाहिँ भन्ने हो। संसारमा तीन प्रकारले चाहिँ अब बिरुजुहरू चाहिँ के अरे लेखा परीक्षणहरू गर्ने चाहिँ यो सर्वोच्च लेखा परीक्षण संस्थाहरूको चाहिँ अब अभ्यास पनि छ र सोही अनुसारका चाहिँ संविधान संवैधानिक र कानुनी व्यवस्थाहरू छन्। एउटा चाहिँ अब परिपालना भनेको कानुनहरूको चाहिँ पालना चाहिँ कार्यविधि कानुनहरूको चाहिँ पालना कतिको भयो कसले गरे कतिले गरेनन् भन्ने। अर्को चाहिँ वित्तीय हिसाब किताबहरू चाहिँ जोड जम्मामा अथवा चाहिँ अब घटी बढी भुक्तानीमा के कस्तो चाहिँ भयो भनेर चाहिँ अब वित्तीय लेखा परीक्षण गर्ने भनेर चाहिँ भनिन्छ। अर्को चाहिँ कार्य सम्पादनको अवस्था चाहिँ कस्तो छ यो हामीले चाहिँ अब कार्यमूलक लेखा परीक्षण भनेर हाम्रो अहिलेको प्रतिवेदनमा पनि राखेका छौँ। तीन प्रकारले हुन्छ र हामीलाई चाहिँ अब नेपालमा चाहिँ बढी चर्चामा आउने भनेको चाहिँ यो वित्तीय अङ्कसँग सम्बन्धित मात्रै अब गर्ने गरेको देखिन्छ। अङ्कसँग सम्बन्धित बेरुजुहरू हामीले धेरैजसो चाहिँ चर्चा गर्ने गर्छौँ। अरू कानुनसँग सम्बन्धित कार्य सम्पादनसँग सम्बन्धित बेरुजुहरू हामी कम चर्चा गर्ने गर्छौँ। त्यसले गर्दाखेरि चाहिँ यो पहिलो कुरा त कानुन परिपालनामै हामी चुकिराखेका छौँ। जस्तै हामीले हाम्रो बेरुजु वर्गीकरण आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन ले गरेको हुन्छ त्यसमा चाहिँ त्यो वित्तीय सँगै सम्बन्धित चाहिँ अङ्कहरू हुन्छ। तर अझै चाहिँ त्यो मैले अघि भने जस्तो चाहिँ परिपालना अथवा नियम कानुनको चाहिँ अब पालनासँग सम्बन्धित चाहिँ यो दोस्रो वर्गीकरणमा नियमित गर्नुपर्ने भन्ने हुन्छ। त्यसमा चाहिँ अनियमित भएको प्रमाण कागज पेश नभएको जिम्मेवारी नसारेको शोध भर्ना नलिएको भनेर चाहिँ समयमा जुन तोकेको कानुनले कार्यविधि कानुनले तोकेको समय अवधिमा यी कामहरू चारवटा कामहरू नगरिएको चाहिँ बेरुजुको अंश चाहिँ 57% छ। यो सालको उसमा चाहिँ लगभग यही 50-55-57% प्रत्येक वर्ष यो चाहिँ हुन्छ होइन। यो चाहिँ ठ्याक्कै खाइ मासेको भन्दा पनि चाहिँ प्रमाणहरू पेश नभएको बजेट शीर्षक एउटाबाट अर्कोमा खर्च गरेको खर्च शीर्षक एउटाबाट अर्कोमा गरेको अथवा चाहिँ अब सञ्चाल रकमान्तर चाहिँ अब बढी गरेको होइन तोकेको अब 20%सम्म रकमान्तर गर्ने भनेर भनेको छ भने त्यसलाई चाहिँ अब 25% गरेको अवस्थाहरू होइन समयमा चाहिँ भुक्तानी नदिएका समयमा चाहिँ अब सहमति लिनु पर्ने निकायबाट सहमति नलिएका यस्ता चाहिँ बेरुजु यसमा पर्दछन्। अनि अब अङ्क चाहिँ असुलै गर्नुपर्ने चाहिँ हाम्रो चाहिँ अब 37% छ। त्यसमा चाहिँ 37% चाहिँ अब बढी कि भुक्तानी बढी भएको देखिन्छ कि असुल चाहिँ अब लिनुपर्ने पैसा चाहिँ राजस्वहरू चाहिँ कम लिएको छ त्यसमा चाहिँ अब असुल उप गर्नुपर्छ भनेर हामीले लेख्छौँ होइन।
हजुर हजुर, यो जुन असुल गर्नुपर्ने भन्ने छ नि यो चाहिँ भ्रष्टाचारसँग सम्बन्धित हो कि अथवा यहाँले अघि भनेका जस्तो कानुन प्रक्रिया नमिलेको कागजात नमिलेको अवस्था हो?
त्यो दुई तिन प्रकारले हुन्छ। कतिपय अब सामान्य हिसाबमा चाहिँ कुरा गर्दाखेरि चाहिँ 100 रुपियाँ पाउने पार्टीले अथवा व्यक्तिले पक्षलाई चाहिँ हामीले चाहिँ अब 100 रुपियाँ पाउनुपर्ने थियो 110 रुपियाँ चाहिँ अब भुक्तानी गरिएका छन् 10 रुपियाँ असुलगार भनेर लेख्ने गरिन्छ। अब कुनै ठाउँमा चाहिँ अब कुनै ठेक्का सम्झौतामा चाहिँ मूल्य समायोजन चाहिँ अब गर्नु हुँदैन अथवा गर्नुहुन्छ गर्नुहुँदैन भन्ने चाहिँ प्रश्न चाहिँ सम्झौतामा पनि छैन कानुनले पनि उल्लेख गरेको छैन। तर त्यो चाहिँ अब कार्य सम्पादन गर्दाखेरि चाहिँ पहिलाको चाहिँ सम्झौता रकम भन्दा चाहिँ बढी भुक्तानी गरिएको अवस्था चाहिँ भयो भने त्यसलाई असुल उपर गर भनेर हामीले हाम्रो प्रतिवेदनमा लेख्ने गरेको छ होइन। त्यसले गर्दाखेरि चाहिँ यो असुल उपर गर्नुपर्ने कि त चाहिँ अब सरकारले अथवा चाहिँ अब खर्च गर्ने अथवा आम्दानी बाँध्ने निकायहरूले जिम्मेवार पदाधिकारीहरूले यसको चाहिँ अब टुङ्गो लगाएर चाहिँ निर्णय गर्नु पर्यो नभए चाहिँ असुलै गर्नुपर्छ यो चाहिँ बढी भुक्तानी भएको वा चाहिँ कम आम्दानी बाँधिएको हो भन्ने चाहिँ अब बुझिन्छ।
जस्तो अब यहाँको तथ्याङ्क हेर्दाखेरि चाहिँ एउटा कुरा के समानता देखियो भने अधिकार पाइन, कानून भएन, हामीले काम गर्न पाएनौ भनेर भन्ने चाहिँ स्थानीय तह या प्रदेशहरूको अहिले पनि त्यो खालको गुनासोहरू सुनिन्छ। यद्यपि यो बेरुजुमा त अब संघ सरकारसँगै पनि प्रतिस्पर्धा देखिएको करिब करिब अवस्था छ। यहाँको यदि तथ्याङ्कलाई नै मैले हेर्ने हो भने पनि 53 अर्ब 49 करोड संघीय कार्यालयहरूको बेरुजु हुँदै गर्दाखेरि 5 अर्ब 23 करोड चाहिँ यो प्रदेशमा छ र स्थानीय तर्फ चाहिँ 19 अर्ब 5 करोड छ। अब यो चाहिँ प्रदेशहरूले स्थानीय तहले कामको बोझ पनि अलिकति कम भएको हिसाबले उहाँहरूको बेरुजु यो अवस्थामा नहुनुपर्ने हो भन्ने खालका टिप्पणीहरू सम्बद्धहरूबाट आइरहेको छ। यसलाई कसरी चाहिँ विश्लेषण गरेको छ महालेखाको परीक्षकको कार्यालयले चाहिँ?
हाम्रो यसमा चाहिँ आठ वर्षको चाहिँ यो आठौं प्रतिवेदन हो स्थानीय तह र प्रदेश सरकारहरूको होइन। गत विगतमा स्थानीय तहहरूमा चाहिँ 5% 3% भन्दा बढी नै औसतमा चाहिँ अब आउने गरेको थियो। गत सालसम्म लगभग 2.25% चाहिँ समग्रमा चाहिँ लेखा परीक्षण अङ्कको 2% भन्दा माथि नै थियो। यो पल्ट हेर्दाखेरि चाहिँ 1.72% मात्रै देखिन्छ। त्यसले गर्दाखेरि लेखा परीक्षण अङ्कको तुलनामा कम भएको हुँदै गएको देखिन्छ। धेरै स्थानीय तहहरूले 5% भन्दा कम चाहिँ बेरुजु चाहिँ देखिन्छ। हाम्रो यो पल्टको अब प्रतिवेदनमै पनि अब
भनेको चाहिँ सुधार हुँदै गएको हो, सुधार भएको हो त्यहाँ चाहिँ
एकदम 5% भन्दा कम बेरुजु हुने 781 वटा स्थानीय तहहरूमध्ये 681 वटाको चाहिँ देखिन्छ। पहिला 20% भन्दा बढी पनि अब देखिन्थ्यो। यो पल्ट चाहिँ 15% भन्दा बढी बेरुजु भएको स्थानीय तह एउटा मात्रै देखियो होइन। त्यसले गर्दाखेरि गत विगतमा चाहिँ अब उहाँहरूको कर्मचारीहरू नयाँ कर्मचारीहरू पनि नभएका अनि सिस्टम अब कानून परिपालन गर्नुपर्छ भन्ने त्यति चाहिँ अब जनप्रतिनिधि कर्मचारीहरूमा पनि अब अनभिज्ञता भएको भन्ने देखिन्छ। अहिले चाहिँ अब सेन्सिटाइजेसन विभिन्न निकायहरूले संघीय सरकारका तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अनि बाट चाहिँ सञ्चालित विभिन्न कार्यक्रमहरू अनि उहाँहरूकै चाहिँ राष्ट्रिय गाउँपालिका महासंघ भन्ने नगरपालिका संघ भन्नेहरूले चाहिँ विभिन्न ठाउँमा अन्तर्क्रिया गोष्ठीहरू गर्दै बहसहरू चाहिँ अब विभिन्न ठाउँमा भए राजनैतिक रूपमा प्रशासनिक रूपमा सामाजिक रूपमा बहसहरू विभिन्न गैर सरकारी संस्थाहरू र हजुरहरू जस्तो मिडिया कर्मीहरूले उठाइदिनु भए पछाडि उहाँहरूले पनि अब नभए कानूनको आवश्यकता परेको छ भने कानूनहरू बनाउँदै लैजानु भएको छ र कानूनहरू चाहिँ अब को परिपालनामा कडाइ पनि गर्नुभएको देखिन्छ। त्यसले गर्दाखेरि चाहिँ स्थानीय तहहरूको चाहिँ अब बेरुजु बेकराल छ। यो चाहिँ सङ्घ र प्रदेशमा भन्दा चाहिँ अब एकदम खत्तमै छ भन्न चाहिँ मिल्दैन। उहाँहरूको बेरुजु न्यूनीकरणमा चाहिँ प्रयासहरू चाहिँ अब राम्रो देखिन्छ, अहिले देखिँदै गएको छ।
हजुर, महालेखा परीक्षकको कार्यालयले हिजो 63 औं वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेको छ। आर्थिक वर्ष 2081-82 कुल बेरुजु 7 खर्ब 55 अर्ब 17 करोड रूपियाँ पुगेको छ। चालू आर्थिक वर्षमा 88 अर्ब रूपियाँ बेरुजु कायम भएको, गत आर्थिक वर्षमा 88 अर्ब रूपियाँ बेरुजु कायम भएको महालेखाको प्रतिवेदनले उल्लेख गरेको छ। आजको अन्तर्सम्वादमा हामी यिनै विषयमा कुराकानी गरिरहेका छौं। महालेखा परीक्षकको कार्यालयका प्रवक्ता श्री कुमार राई हामीसँग कुराकानीमा हुनुहुन्छ। अब प्रवक्ताज्यू, मूलत बेरुजु फर्छुट गर्ने भन्ने अभियान नै सरकारले विगतदेखि नै सञ्चालन गर्दै आएको हो। यद्यपि जुन यो तथ्याङ्क देखिएको छ यसले बेरुजु फर्छुटका सन्दर्भमा जुन हिसाबले काम हुनुपर्ने हो आशातीत प्रगति भएको देखिएन। त्यसलाई चाहिँ महालेखाले कसरी लिएको छ र कसरी सम्बद्धहरूलाई घचघच्याउने सुझाव दिने कामहरू गरिरहेको छ?
यो महालेखाले चाहिँ अब संवैधानिक र कानूनी प्रावधान अनुसार महालेखा परीक्षक कार्यालयले देखिएका बेहोराहरू अन्तिम लेखा परीक्षण गर्दा चाहिँ अब टिप्पणी गर्ने, त्यसमा छलफल गर्ने अनि अन्तिम प्रतिवेदन जारी गर्ने र वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष संविधानको धारा 294 अनुसार पेश गर्ने भन्ने चाहिँ व्यवस्था छ। यसको अतिरिक्त चाहिँ अब तालिम दिने, बेरुजु चाहिँ न्यूनीकरण सम्बन्धमा सेन्सिटाइजेसन गर्ने भन्ने चाहिँ हाम्रो क्षेत्राधिकारभित्र पर्दैन। तैपनि हामीले चाहिँ हाम्रो सहभागिता, हाम्रो क्रियाशीलता, हाम्रो उपस्थिति चाहिँ विभिन्न फोरमहरूमा, उहाँहरूले आयोजना गर्नुभएको फोरमहरूमा, प्रदेश सरकारले, स्थानीय सरकारहरूले, सङ्घीय सरकारहरूले विभिन्न फोरमहरूमा चाहिँ गर्दाखेरि चाहिँ के कारणले बेरुजी भएको देखिन्छ त कसरी चाहिँ घटाउन सकिन्छ भन्ने छलफलहरूमा चाहिँ अन्तर्क्रिया संवादहरूमा चाहिँ सङ्गोष्ठीहरूमा हामीले चाहिँ भन्ने गरेका छौँ। हाम्रो कुराहरू चाहिँ उहाँहरूलाई चाहिँ प्रष्ट रूपमा भन्ने गरेका छौँ। फेरि यो लेखा परीक्षण भनेको चाहिँ अहिले प्रतिवेदन बुझाएपछि मात्रै बेरुजी आयो कि यहाँ चाहिँ बिचमा चाहिँ अब लेखा परीक्षक र लेखा परीक्षण गराउने जिम्मेवार कर्मचारी र निकायहरू बिचमा चाहिँ कुनै चाहिँ अब समन्वय सहकार्य छलफल अन्तर्क्रिया भएन कि भन्ने जस्तो चाहिँ यहाँ बुझ्ने गरेको छ। तर यसमा चाहिँ बुझ्नुपर्ने र हामीले बुझाउनु पर्ने कुरा के हो भने लेखा परीक्षण योजना र वार्षिक कार्यतालिका चाहिँ हामीले यो साउनमा प्रत्येक साउन महिनामा चाहिँ हामीले महालेखा परीक्षकले स्वीकृत गरे पछाडि मुख्य सचिव, संसद सचिवालयका महासचिव, सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार लगायतका लेखा उत्तरदायी अधिकृतहरूलाई चाहिँ अब सङ्घीय सरकारका लेखा उत्तरदायी अधिकृत भनेका सचिवहरूलाई बोलाएर यो विषयमा चाहिँ अब यो पल्टको चाहिँ अब लेखा परीक्षण यी विषयहरूमा केन्द्रित हुनेछ, तपाईँहरू र तपाईँहरूमा तहतका चाहिँ कार्यालयहरूकोलाई चाहिँ यी कुराहरू सन्देशहरू चाहिँ गर्नुहोस्, तपाईँहरूको छाता पाताहरू श्रेष्ठताहरू व्यवस्थापन गर्नुहोस्, गत विगतमा जस्तो बेरुजू चाहिँ अब नदोहोरियोस् त्यस्तो खालको चाहिँ बेरुजूहरू फेरि पनि अब तपाईँहरूले चाहिँ अब यो आर्थिक वर्षमा पनि त्यो खालका चाहिँ गतिविधिहरू कारोबारहरू नदोहोऱ्याउनुहोस् र प्रमाण छैन, जिम्मेवारी सारेको छैन, सोधबन्न लिएको छैन, तुरन्त लिइहाल्नुहोस्, हाम्रो चाहिँ भदौदेखि चाहिँ अथवा साउन अन्तिमदेखि हाम्रो लेखा परीक्षकहरू यी फलाना 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 जिल्लामा भनेर 40-42 जिल्ला चाहिँ हामी दसैँ अगाडि नै पठाउने गरेका छौँ र उहाँहरूले चाहिँ अब त्यो सञ्चार सम्वाद गर्नुहुन्छ गर्नुहुन्न, धेरै जसोले चाहिँ अब परिपत्रसम्म गरेको देखिन्छ तर चाहिँ घनभूत रूपमा निर्देशन दिएको चाहिँ देखिँदैन होइन। अनि अब त्यस पछाडि हाम्रा साथीहरू प्रत्येक स्थानीय कार्यालयहरूमा स्थानीय तहहरूमा 3-4 जनासम्मको टोली हुन्छ, कुनै कुनैमा 5 जनासम्म पनि अब रहन्छन्। 3-4 जनासम्मको टोली चाहिँ लेखा परीक्षण गर्न सम्बन्धित जिल्लामा पुगेपछि यो कम्पोजिट भनेर चाहिँ अब भन्छौँ, कम्पोजिट संयुक्त लेखा परीक्षण टोलीमा चाहिँ जिल्लागत प्रवेश बैठक पनि गर्छौँ। जिल्लागत प्रवेश बैठकमा सबै जिल्ला सदरमुकामका चाहिँ सरकारी कार्यालयका प्रमुख, कार्यालय प्रमुख, लेखा प्रमुखहरूलाई चाहिँ अब को बैठक डाकेर फेरि त्यहाँ पनि चाहिँ अब छलफल गरिन्छ, यो पटकको चाहिँ लेखा परीक्षणमा के विषयवस्तुहरू हेरिन्छ, तपाईँहरूले चाहिँ अब गर्नपर्ने चाहिँ अब अझै व्यवस्थापन व्यवस्थापकीय कागज पत्रहरू चाहिँ अझै पुगेका छैनन्, अपुरो छन् भने चाहिँ गर्न पर्यो, आन्तरिक लेखा परीक्षण गरेको छैन भने गर्न पर्यो, आर्थिक विवरणहरू तयार गर्न पर्यो भनेर चाहिँ अब त्यहाँ चाहिँ एक दिनको चाहिँ पुरै छलफल हुन्छ सामूहिक रूपमा। त्यसै खालको चाहिँ छलफल चाहिँ बैठक चाहिँ फेरि पहिलो दिन चाहिँ प्रत्येक कार्यालयहरूमा चाहिँ बैठक बस्छ, त्यसको चाहिँ अब माइनोटै उठाइन्छ के विषयमा छलफल गरियो भनेर। अनि लेखा परीक्षण 3-4 दिन 5-6 दिन कार्यालयको कारोबार को अवस्था हेरेर कुनै कुनै कार्यालयहरूको चाहिँ अब फिल्ड भिजिट पनि अनुगमन पनि गर्नु पर्यो भने त्यो पनि गरेर प्राविधिकहरूसँग चाहिँ छलफल गरेर सबै कुराहरू चाहिँ अब हेरे पछाडि एउटा मस्यौदा भन्छ, बेरुजुको मस्यौदा भन्छ, त्यो बेरुजुको मस्यौदा उपर फेरि बहिर्गमन बैठक भनेर चाहिँ वृहत रूपमा छलफल हुन्छ प्रत्येक कार्यालयमा। त्यो वृहत रूपमा छलफल भए पछाडि ल अझै पनि तपाईँहरूको जसलाई चाहिँ समय दिन्छौँ भनेर 1-2 दिन 2-4 दिनको समय दिन्छौँ, त्यस पछाडि मात्रै हामीले प्रारम्भिक लेखा परीक्षण प्रतिवेदन चाहिँ जारी गर्छौँ। प्रारम्भिक प्रतिवेदन जारी गरिसके पछाडि कार्यविधि कानूनले के भनेको छ भन्दाखेरि कम्तीमा 35 दिनको समय चाहिँ अब प्रारम्भिक प्रतिवेदनको चाहिँ प्रतिक्रिया दिनलाई अथवा चाहिँ अझै पनि प्रमाण कागज पेश गर्नुपर्नेछ भने पेश गर्नलाई मौका दिनुपर्छ भनेको छ। त्यो हामीले हाम्रो लेखा परीक्षक टिमले हाम्रो अफिसले चाहिँ उहाँलाई दिन्छ अनि त्यति समयमा सम्म सल्टाउन सक्नुभयो भने सल्टाउन सक्नुभयो, केही कुराहरू सम्बोधन गर्नुभयो भने सम्बोधन गर्न सक्नु भएन भने फेरि चाहिँ त्यस पछाडि चाहिँ अब हामी त्यो लेखा परीक्षणको चाहिँ अब अन्तिम प्रतिवेदनको चाहिँ मस्यौदा पनि पठाउँछौँ। त्यो मस्यौदा पछाडि मात्रै हामीले चाहिँ त्यसबाट पनि अब सम्बोधन नभएकाहरूलाई चाहिँ यो राष्ट्रपतिलाई बुझाउने अथवा प्रदेश सरकारहरूको प्रदेश प्रमुखहरूलाई बुझाउने अनि स्थानीय तहहरूको चाहिँ स्थानीय जनप्रतिनिधि प्रमुखहरू गाउँपालिका अध्यक्ष या नगर प्रमुखहरूलाई बुझाउने अन्तिम लेखा परीक्षण प्रतिवेदन तयार गरिसके पछाडि मात्रै वार्षिक प्रतिवेदन हामी तयार गर्छौँ होइन। यसले गर्दाखेरि हाम्रो प्रतिवेदन छलफलका चाहिँ एकदम लामो चरणहरू छन्, ती चरणहरूलाई चाहिँ पार गर्दै 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 आउँदाखेरि चाहिँ हाम्रो चाहिँ अब यसरी चाहिँ अब देखिन्छ। यसरी गर्दाखेरि जस्तै लेखा परीक्षणकै क्रममा यो साल चाहिँ अब हजुरको चाहिँ अब 57,59,00,000 असुल उपर भएको देखिन्छ। प्रारम्भिक प्रतिवेदन पठाएपछि चाहिँ 90,48,00,000 चाहिँ अब भएको देखिन्छ र गत विगतको चाहिँ यो एक वर्षभित्रमा चाहिँ अब असुल उपर भएको मात्रै चाहिँ 13,15,00,000,000 देखिन्छ। यसरी चाहिँ यो पल्ट हामीले लेखा परीक्षण गर्दाखेरि चाहिँ लेखा परीक्षण प्रतिवेदन बाट चाहिँ 14,63,00,000,000,000 चाहिँ अब असुल उपर भएको देखिन्छ। त्यो असुल उपर भएको चाहिँ रकम मात्रै हो, यसमा चाहिँ अघि चाहिँ अब ठूलो मात्रामा भएको नियमित गर्नुपर्ने र पेस्कीका रकमहरू जोडिएका छैनन्, तीहरू पनि चाहिँ त्यही अनुसार चाहिँ सम्परीक्षण भएर आएका हुन्छन्।
हजुर हजुर। अब जस्तो अब यसपालिको यहाँहरूको प्रतिवेदनमा के छ भने जेएनजी आन्दोलनका कारण करिब 1.5 खरब रुपियाँ बराबरको लेखा परीक्षण प्रभावित भयो, अब यसले कस्तो असर गर्छ?
यो अब उहाँहरूले के लेख्नुभयो भन्दाखेरि हाम्रो टोलीहरू जानुभन्दा अगाडि यसमा 31 स्थानीय तहहरू चाहिँ अब विभिन्न स्थानीय दुईवटा महानगरपालिका लगायत एउटा उपमहानगरपालिका सहित 31 स्थानीय तहहरू छन्। यसमा 179 हो जस्तो लाग्छ के अरे सबै सरकारी कार्यालयहरू, प्रदेशतिरका अलिक बढी परेको देखिन्छ, प्रदेश मन्त्रालय कार्यालयहरू अनि सङ्घको पनि कार्यालयहरू चाहिँ अब विभिन्न ठाउँमा चाहिँ अब आगजनी हुँदाखेरि त्यहाँको चाहिँ लेखा श्रेष्ठा कारोबारहरू चाहिँ अब जलेको भनेर चाहिँ अब देखिन्छ। र यसको चाहिँ हामीले त्यतिकै छोडिदिएका छैनौँ, उहाँहरूसँग चाहिँ प्रहरी मुचुलका अनि अब त्यहाँ गरिएको चाहिँ अब विभिन्न जिल्ला प्रमुख जिल्ला अधिकारीको चाहिँ अब उसमा गरिएका चाहिँ अब निर्णयहरू र उहाँहरूले चाहिँ आफ्नो बैठकबाट कार्यपालिका स्थानीय तहको भए स्थानीय तहहरूको चाहिँ अब कार्यपालिका बैठकको चाहिँ अब माइनुटहरू समेत माग गरे पछाडि उहाँहरूसँग चाहिँ लेखा परीक्षण गराउन सक्ने नसक्ने भनेपछि हामी गराउन सक्दैनौँ, हामीसँग श्रेष्ठता छैन, कागजात छैन, त्यसले गर्दाखेरि हामी लेखा परीक्षण गराउँदैनौँ भनेर पत्र चाहिँ उहाँले दिनुभए पछाडि हामीले यो छोडेको। र उहाँहरूको केसमा विशेष व्यवस्था चाहिँ अब सम्बन्धित सरकारहरूले गर्नुहुन्छ होला भन्ने चाहिँ लाग्छ। यसमा चाहिँ महालेखा परीक्षकले त्यतिकै अब यो चाहिँ अब यो आर्थिक वर्षको यसरी भएको हुनाले यसमा बेरोजी लेख्न नपर्ने भनेर चाहिँ निर्णय गर्दैन।
प्रवक्ताज्यू, यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
महालेखा परीक्षक कार्यालयको महालेखा परीक्षकको 63 वार्षिक प्रतिवेदनको सन्दर्भमा कार्यालयको तर्फबाट केही कुरा राखिदिन समय उपलब्ध गराउनु भएकोमा कार्यक्रम र हजुरलाई चाहिँ धेरै धेरै धन्यवाद छ।
उहाँ हुनुहुन्थ्यो महालेखा परीक्षकको कार्यालयका प्रवक्ता श्री कुमार राई। हिजो महालेखा परीक्षकको कार्यालयले 63 वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेको छ। सोही प्रतिवेदनका बारेमा विभिन्न पाटोबाट आज हामीले छलफल गर्यौं। प्राविधिक मित्र उत्तम पाण्डेलाई धन्यवाद। सन्तोष रेग्मी बिदा हुन्छु, नमस्कार।